नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्ताव र स्थानीय तहको चुनाव बारे छलफल गर्दैछौ। मधेस केन्द्रित दलको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि राजनीति दुई ध्रुवमा विभाजित भएको छ। संविधान निर्माण देखिने असन्तुष्ट दललाई मूल प्रभावमा ल्याउन संविधान संशोधन गर्नुपर्ने पक्षमा सरकार पक्षीय दलहरू देखिएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले सहित अरू केही साना दल भने अहिले संविधान संशोधन गर्न नहुने अडानमा देखिएका छन्। गएको मंगलबार सरकारले संशोधन प्रस्ताव दर्ता गरेपछि विपक्षी एमाले सड़कदेखि सदनसम्मै विरोध सर्काएको छ। उसले 5 नम्बर प्रदेश विभाजन गर्ने सहित अरू संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरकारलाई दबाव दिएको छ। तर सरकार भने एमाले मधेस केन्द्रित दललाई समेत यही प्रस्तावमा सहमतिमा ल्याएर संविधान कार्यान्वयन गर्ने बताइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले एमाले र मधेस केन्द्रित दलले नै विरोध गर्दा गर्दै संशोधन प्रस्ताव किन ल्याइयो, कि अब संशोधन प्रस्ताव फिर्ता हुन्छ, स्थानीय चुनावका लागि सरकारले कहिले मिति घोषणा गर्छ लगायतका विषयमा स्थानीय विकास मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डेसँग कुराकानी गर्दैछौ।
तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
हस्, धन्यवाद।
सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेको छ। एउटा ठूलो दल र प्रमुख प्रतिपक्षी दलले नै असहमति व्यक्त गरिरहेको छ। उसको असहमतिका बावजुद पनि सरकारले किन यो संशोधन प्रस्ताव पेश गर्यो?
सबभन्दा पहिले त यो संशोधन प्रस्ताव जो वर्तमान संयुक्त सरकारका सम्मान्य प्रधानमन्त्रीज्यूले धेरै मेहनत गरेर खास गरेर मधेस केन्द्रित दलहरूसँग छलफल गरेर प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर जो यो प्रस्तुत गर्नुभएको छ, यसको मुख्य विषयवस्तु भनेको संविधान कार्यान्वयन हो। संविधान कार्यान्वयन गर्नको लागि अहिले स्थानीय तहको पुनर्संरचनाको काम सिद्ध्याएर स्थानीय तहको निर्वाचनमा जानलाई ढिलो भइसकेको छ। यसो भएको कारणले निर्वाचनमा जाने उद्देश्यका साथ यो चाहिँ संशोधन प्रस्ताव दर्ता भएको एउटा कारण भने, अर्को यो संयुक्त सरकार गठन हुने बेलामा नै संविधान संशोधनको विषयवस्तुमा 3 बुँदे सहमति भइसकेको थियो। यस कारणले त्यो सहमतिको जो चाहिँ नीतिगत निर्णय भएको थियो त्यसलाई इमान्दारिताका साथ पुरा गर्नको लागि पनि वास्तवमा यो सरकारले यो चाहिँ संशोधन प्रस्तुत गर्नै पर्थ्यो। तर पनि छलफल नगरिकन भएको भए त सरकार बन्ने बित्तिकै सायद प्रस्तुत हुन्थ्यो होला। तर देशमा जति पनि समस्याहरू छन् ती सबै समस्याहरूलाई चाहिँ हल गर्नको लागि अहिले देशले जो राष्ट्रिय एकताको चाहिँ माग गरेको छ, त्यसपछि चाहिँ यो संविधानको कार्यान्वयनको लागि सबैलाई सँगसँगै लिएर हिँड्नुपर्ने जुन चाहिँ आवश्यकता छ, यसको साथसाथै मधेस चाहिँ केन्द्रित दलहरू, जनजाति, थारू लगायतका जो हिजोदेखि चाहिँ आन्दोलन गरेर विषयवस्तु उठाइरहनु भएको छ, उहाँहरू सबैलाई पनि सँगै लिएर हिँड्नको लागि यो संशोधन आएको
हो। तर तपाईँले भने जस्तो, सरकारले दावी गरे जस्तो मधेसी मोर्चा र आन्दोलनरत पक्षले पनि स्वीकारेको देखिन्न, प्रमुख प्रतिपक्षले त संसद अवरोधकै अवस्थामा छ।
अब वास्तवमा यो सबै विषयवस्तुहरू मधेस केन्द्रित दलहरूले, मधेसी मोर्चाले उहाँहरूले जे जे भन्नुभएको त्यही अनुसारको त यो संशोधन होइन, आएन। तर उहाँहरूसँग छलफल गरेर आलोचनात्मक रूपमा उहाँहरूले पनि समर्थन गर्ने अनि निर्वाचनमा गएर अगाडि बढाउने उद्देश्यका साथ यो आएको हो। जहाँसम्म प्रमुख प्रतिपक्षी दलको जो विषयवस्तु हो, प्रमुख प्रतिपक्षी दलको त मलाई लाग्छ यो विरोधको त्यति महत्त्व देख्दैन। किन देख्दैन भनेर भन्दा, यो संविधान निर्माण हुनुभन्दा पहिले जुन बेलामा चाहिँ नेपाली कङ्ग्रेसको नेतृत्वमा चाहिँ सरकार थियो, दिवंगत सुशील कोइराला चाहिँ प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यतिखेर नै नेकपा एमालेको पनि सरकार थियो, त्यतिखेर चाहिँ तत्कालीन नेपाली कङ्ग्रेसका सभापति, तत्कालीन चाहिँ नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले जो चाहिँ सीमांकन भएको छ पाँच नम्बर प्रदेशका पहाडका जिल्लाहरूलाई चार नम्बर प्रदेश लैजाने भन्ने त्यो बेलामा त यही प्रस्ताव उहाँहरूले दस्तखत गरेर वास्तवमा चाहिँ तत्कालीन संविधान सभामा पेश गर्नुभएको थियो। यसो भएको बेलामा अब अहिले उहाँहरू जो कुरा गरिरहनु भएको छ नि अहिले एकदम यो चाहिँ राष्ट्रिय स्वाधीनता चाहिँ गुम्नी भयो यो विदेशीको चाहिँ इसारामा भयो भन्ने कुरा छ त्यसमा कुनै तुक छैन। के उसो भए हिजो उहाँहरूले गरेको चाहिँ विदेशीको इसारामा थियो भनेर भन्न मिल्छ त? यस कारण यो विषयवस्तु पटक्कै होइन। अहिले उहाँहरूले यो राजनीति जो गरिरहनु भएको छ नि यो विषयवस्तु छ। फेरि जनताहरूको चाहिँ लगभग अब एक वर्षभन्दा बढी समय भइसक्यो अब हामी पाँच नम्बर प्रदेशमा पऱ्यौँ भनेर भइरहेको जो मनोभावना छ त्यो मनोभावनाका कारणले जनताहरू सडकमा आउनु त्यसलाई त हामीले अस्वाभाविक देख मानेको छैन। तर पनि फेरि अहिलेको आवश्यकता भनेको त राष्ट्रिय एकताको आवश्यकता हो नि। यो संविधान कार्यान्वयन गर्नको लागि त प्रमुख राजनीतिक दलहरू त्यो नेपाली कङ्ग्रेस अथवा त्यो चाहिँ नेकपा एमाले माओवादी केन्द्र लगायतका अहिले चाहिँ व्यवस्थापिका संशोधन भएका जति दलहरू छन् यी सबै चाहिँ एक ठाउँ उभिएर मात्रै संविधान कार्यान्वयन भएर अगाडि बढ्न सक्छ। यस कारणले संविधान कार्यान्वयनको लागि मधेस केन्द्रित दलहरूलाई पनि चाहिँ पछाडि पारेर उहाँहरूको कुरा पटक्कै सुन्दै नसुनिकन संविधान संशोधन नगरिकन एकरो तरिकाले जाँदा कि देश अगाडि बढ्छ त? यस कारणले यो त त्यस्तो किसिमको विषयवस्तु होइन। सामान्य प्रधानमन्त्री प्रचण्डज्यूले यो विषयवस्तुलाई चाहिँ बडो मेहनतका साथ चाहिँ सबैलाई सँगै लिएर हिँड्नको लागि नै यो संशोधन आएको हो।
यसले सँगै लिएर हिँड्ने भने तापनि नेकपा माओवादी केन्द्रभित्र पनि शीर्ष नेताहरू नै यसको विपक्षमा हुनुहुन्छ संविधान संशोधनको प्रस्तावमा। काङ्ग्रेसभित्र पनि त्यस्तै असन्तुष्टि छ। तपाईँहरूको क्याबिनेटमै यो प्रस्ताव चाहिँ नलैजाउँ भन्ने खालको विरोध थियो। यस्तै त एकतातिर जुन तपाईँले भनेको एकता त नहुने त तपाईँहरू क्याबिनेटभित्रै देखिन्न के?
यो त अलिअलि विडम्बना त भयो होइन। दलीय व्यवस्थामा दलको अनुशासन पालन नगरिकन व्यक्ति व्यक्तिलाई कहाँ कहाँ के मन लाग्छ त्यो लिँदै हिँड्ने त अब यो चाहिँ त म त विडम्बना भन्छु होइन। तर अब दलले के निर्णय गर्छ अनि त्यसपछि त्यो दलले गरेका निर्णयहरू चाहिँ दलका चाहिँ सांसदहरूले मान्नै पर्छ मान्नुपर्छ भन्ने मेरो चाहिँ भनाइ हो है। व्यक्तिगत रूपमा कसैलाई त मन नपर्या पनि हुनसक्छ, व्यक्तिगत रूपमा कसैलाई मन नपर्या पनि हुनसक्छ। तर त्यो विषयवस्तु चाहिँ दलको निर्णय अनुसार चाहिँ अगाडि बढ्नुपर्छ किनभने यो दलीय व्यवस्था हो, यसका आफ्ना विधि छन्, यसका आफ्ना प्रक्रिया छन्, यसै लैजानुपर्छ भनेर भन्ने लाग्छ। फेरि यहाँले भने जस्तै जनताले देखि पनि रहेका छन् चाहिँ हाम्रै दलको तर्फबाट पनि कयौँ चाहिँ वरिष्ठ नेताहरूले जो कुरा गरिरहनु भएको छ यो त फेरि जनताको हितमा चाहिँ छैन, अहिले राष्ट्रको हितमा पनि छैन र निर्वाचनको वातावरण बनाउनको लागि भनेर भन्दा उहाँले त्यहाँ सहयोग नगरिरहेको नै देखिन्छ।
भनेपछि अब तपाईँहरू पार्टीमा कारवाही गर्नुहुन्छ त जुन नेताहरू सरकारमा रहेका दुवै पार्टीका नेताहरू चाहिँ यसरी सरकारकै प्रस्तावका विरुद्ध गएपछि?
अब अहिले नै अब दलले के गर्छ पार्टीले के गर्छ यो त म व्यक्तिले भन्ने विषयवस्तु भएन है। मैले आफ्नो विचार राख्ने हो। मैले मेरो विचार राख्दाखेरिमा म के भन्छु भने कयौँ असमझदारीहरू छन् भने कयौँ नमिलेका कुराहरू छन् भने त्यो चाहिँ पार्टीको सम्बन्धी ठाउँमै राख्नु पऱ्यो, आन्तरिक ठाउँमै राख्नु पऱ्यो, त्यो सबैलाई राख्ने छुट छ। अनि त्यसपछि दलले भनेको त दलको सदस्य भएपछि दलले भनेको दलको निर्णय त पालन गर्नुपर्छ। कतिपय निर्णय त के हुन सक्छन् भने व्यक्तिलाई मन नपर्ने पनि त दलले गरिदिन्छ किनभने प्रजातान्त्रिक जुन जो परिपाटी हुन्छ प्रजातान्त्रिक परिपाटीमा त दलको निर्णय चाहिँ अरू बाँकी रहेका सबैले त मान्नै पर्ने हुन्छ। त्यो आफूलाई मन नपर्ने भए पनि त मान्नुपर्छ। यो गरेर चाहिँ अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ। फेरि पनि अहिले चाहिँ जसरी विषयवस्तुहरू आइरहेको छ यो आइरहेको विषयवस्तुलाई एकै ठाउँमा ल्याएर छलफल गरेर समस्या समाधान गरौँ, निर्वाचनको वातावरण तयार गरौँ, निर्वाचनमा जाउँ र संविधान कारण गरौँ र यी अरू कुराहरूलाई चाहिँ हामीले तपसिलमा राखौँ भन्ने नै मेरो चाहिँ के हुन्छ भने भनाइ हुन्छ।
त्यसको लागि प्रतिपक्षी दलसँगको छलफल कस्तो छ? यो आजसम्म गर्दा तेस्रो दिनसम्म उहाँले चाहिँ संसद अवरुद्ध गरिसक्नुभयो।
अब विषयवस्तुकै हिसाबले व्यवस्थापिका संसदमा पनि प्रमुख प्रतिपक्षी दलले र अब केही प्रतिपक्षी दलले बोलिरहनु भएकै छ। अब हामी के देख्छौँ भनेर भन्दा उहाँहरूको व्यवस्थापिका संसदमा बोलेका बोली शब्द आएर हेर्ने हो नि त, हामीले कतिपय चाहिँ असंसदीय पनि देख्छौँ, जस्तो चाहिँ बौला कुकुरको विषयवस्तु आयो, त्यसपछि विदेशीका इसारामा भनेर भन्ने विषयवस्तु आयो, यस अलि असंसदीय के अरे चाहिँ शब्दहरू पनि प्रयोग भएको पाउँछौँ। फेरि पनि हामी चाहिँ सरकारको तर्फबाट सम्मान्य प्रधानमन्त्रीज्यूले सबैसँग छलफल गर्ने विषयवस्तु, चाहे त्यो मधेसी मोर्चासँग होस्, चाहे त्यो मधेस केन्द्रित दलहरूसँग होस्, चाहे चाहिँ जनजातिहरूसँग होस्, चाहे थारूसँग होस्, चाहे प्रमुख प्रतिपक्षी दल अथवा अरू प्रतिपक्षी चाहिँ दलहरूसँग होस्, सबैसँग छलफल गरेर मात्रै यो समस्या हल गर्नुपर्छ। किनभने संविधान संशोधन गर्न त दुई तिहाई मत चाहिन्छ, दुई तिहाई मत मात्रैको पनि विषयवस्तु होइन यो त, यो त के हो भने राष्ट्रिय समग्र समस्या हल गर्नको लागि अहिले प्रमुख राजनीतिक दलहरू त एकठा हिँड्नै पर्छ। यदि चाहिँ हिजो संविधान जारी गर्ने बेलामा चाहिँ यो प्रमुख पार्टीहरू एकठा नउभिएको भए संविधान चाहिँ जारी हुन सक्ने थिएन। यस कारणले नेपाली कङ्ग्रेस, नेकपा एमाले, तत्कालीन एकीकृत नेकपा माओवादी, अहिले माओवादी केन्द्र, यो चाहिँ मिलेर मात्रै चाहिँ 72 साल असोज 3 गते संविधान जारी गर्न चाहिँ सम्भव
हो। संशोधनको लागि, संशोधनको लागि पनि दलहरू त मिल्न पर्यो।
हो, संशोधनको लागि दल एकदम मिल्नै पर्ने हुन्छ। अब फेरि विषयवस्तु कस्तो छ भने तपाईँ हामीले आएर हेर्ने हो भनेदेखि त हामीले हिजो संशोधन चाहिँ राख्दाखेरिमा पनि यो विषयवस्तु के भनेका छौँ भने कतिपयलाई यो कुरा मन पर्दैन भने पनि हामी आफ्नो प्रक्रियामा त विषयवस्तु त राख्न सक्छौँ नि त, मन नपरेको कुरा त राख्न सकिन्छ। म तपाईँलाई भन्न सक्छु, हाम्रो दल चाहिँ तत्कालीन एकीकृत नेकपा माओवादी जसले नोट अफ डिसेन्ट लेखेको छ संविधानमै कतिपय विषयवस्तुमा, हामीले भनेका छौँ नि नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै हुनुपर्छ, तर राष्ट्रपति प्रत्यक्ष निर्वाचित राष्ट्रपति त संविधान त छैन, तर नभए पनि हामीले चाहिँ के गर्यौँ त भन्दा त्यसलाई अहिले मानेर चाहिँ अगाडि आयौँ। मैले त्यो एउटा उदाहरण दिएँ, यस्तै अरू पनि कयौँ विषयवस्तुहरू हुन्छ।
तपाईँहरू जस्तो पार्टी, ठुला पार्टी, जनमत विश्वास गरेका पार्टीहरू चाहिँ त्यसरी नोट अफ रिजेक्सन लेखेर आउनुभयो, तर 90% हस्ताक्षर गरेको संविधानमा चाहिँ के असहमति राख्ने, थोरै चाहिँ जनमत बोकेका पार्टीहरूको चाहिँ सबका सब कुरा पुर्याउनतिर सरकारले लागेर चाहिँ कतै यो संविधान, एमाले भने जस्तो संविधान कार्यान्वयन गर्नु परेन, संशोधनतिर चाहिँ हामी रुमाल लिने त होइन।
होइन, यो विषयवस्तु पनि एकदम चाहिँ व्यक्तिगत ढङ्गले आइरहेछ। जस्तो म तपाईँलाई चाहिँ के भन्न चाहन्छु भने सरकारले गर्दै नगरेको कुरा, सरकारले भन्दै नभनेको कुरा जसरी उछालिएको छ, हामीले चाहिँ व्यवस्थापिका संसदमा पनि चाहिँ आज मान्य अनुराधा चाहिँ थापाको चाहिँ भनाइ सुन्यौँ, त्यो हुँदाखेरि के हुन्छ भने सरकारले चाहिँ यो अङ्गीकृत नागरिकताको बारेमा कुराकानी गरेकै थिएन, भनेकै थिएन। राष्ट्र प्रमुख अथवा चाहिँ राष्ट्रपति लगायत विभिन्न पदमा त्यसको बारेमा न मधेस मोर्चाले कहीँ माग राखेको थियो, न सरकारले भनेको थियो, भन्दै नभनेको कुरालाई बडो चाहिँ मिडियाबाजी गरेर यो सरकारले त चाहिँ अब अङ्गीकृतलाई पनि राष्ट्र प्रमुख बनाउन खोज्या छ भनेर जसरी चाहिँ
कन्भिन्सिङ देखिन सरकारको डिफेन्सिभ जसरी तपाईँहरू आउनु पर्थ्यो त्यो सरकार।
होइन, मैले त यही त विषयवस्तु भनेको छु। यस कारणले यो सरकारले गरेका जुन सही कामहरू छन् त्यो सही कामहरूलाई पनि गलत गलत तरिकाबाट जसरी चाहिँ प्रचार गर्न ल्याइयो नि, कुराकानी गरियो नि, चाहिँ फलानु मिडियाले भन्यो, फलानु मिडियाले भन्यो भन्दै जसरी प्रचार गरियो त्यो हुँदै नभएको विषयवस्तु छ। यसले के बताउँछ भनेर भन्दा जनताप्रति जिम्मेवार को हो? अहिलेको वर्तमान चाहिँ संयुक्त सरकारको नेतृत्व गर्ने चाहिँ प्रधानमन्त्री जनताप्रति चाहिँ जिम्मेवार भएर अगाडि बढ्नु भएको छ कि अरूले चाहिँ जसले आएर रोक्न खोजिरहेछन् त्यो जनताप्रति जिम्मेवार भएको छ? वास्तवमा सबै चाहिँ नेपालका सबै राष्ट्रियताहरूलाई एकीकृत गरेर अगाडि बढ्ने कुराले पो राष्ट्रिय स्वाधीनताको रक्षा हुन्छ, यसले पो अगाडि बढ्छ। अनि आफूले गर्दाखेरिमा चाहिँ त्यही काम ठिक हुने, अनि त्यही विषयवस्तु त्यही अर्काले गर्यो भने त्यो चाहिँ एकदम राष्ट्रघाती हुने कसरी हुनसक्छ यो? यस कारण यो विषयवस्तु हुनै सक्दैन। मलाई के लाग्छ भनेर भन्दा नि हामीले फेरि एकपल्ट चाहिँ निर्वाचनमा जानको लागि, देशलाई निर्वाचनमा लैजानको लागि सबै राजनीतिक दलहरू मिल्न आवश्यक छ, छलफल गर्न आवश्यक छ। म तपाईँलाई अर्को पनि कुरा भन्न चाहन्छु, प्रमुख प्रतिपक्षी दलमा हाम्रो दल हुँदा दलको नेताको हैसियतले तत्कालीन दल नेता प्रचण्डज्यूले त्यतिखेर भूकम्प आएको बेलामा के भन्नुभयो व्यवस्थापिका संसदमा? अहिले भूकम्प आएको छ, नेपाली जनताले दुःख पाएका छन्, यस कारणले अहिले सरकारले काम गर्न सकेन भनेर हामीले आवाज उठाउने होइन, सरकार अगाडि बढ, प्रमुख प्रतिपक्षी चाहिँ त्यसलाई सहयोग गर्न तयार छ भनेर बोल्नुभयो नि। अहिले देशलाई निर्वाचन चाहिएको छ, अब निर्वाचन चाहिएको बेलामा अनि त्यसपछि चाहिँ यो विषयवस्तु फेरि मधेस मोर्चाले जे जे भनेको छ त्यही त्यही त यो संशोधनमा त छैन, जसरी प्रचार गरिया छ प्रचार गरिएको कुरो त छैन नि, नभएर यसलाई बिचको बाटोबाट यसरी अगाडि बढाएर जाउँ न त अगाडि भनेर भन्दा यो राष्ट्रको पक्षमा छैन भनेर कसरी भन्छ, यो कसरी राष्ट्रघाती हुन्छ, यसका यो राष्ट्रघाती हुनै सक्दैन। अब सीमित विषयवस्तुहरूमा चाहिँ जसरी कुरा उठाइएको छ यो गलत छ, मलाई के लाग्छ भनेर भन्दा देशको चाहिँ जिम्मेवार पार्टीको हैसियतले चाहिँ प्रमुख प्रतिपक्षीले पनि र अन्य सबैले पनि यसलाई चाहिँ मानेर छलफल गरेर निर्वाचनतर्फ देशलाई लैजानुपर्छ, यो नै अहिलेको आवश्यकता हो। जस्तैतर्फ म प्रमुख प्रतिपक्षी दल मधेस केन्द्रित चाहिँ आदिवासी जनजाति थारू सबैलाई पनि के गर्छु भने म यही हार्दिक अपिल गर्न चाहन्छु।
जस्तै तपाईँले चाहिँ यो ठुला दलले चाहिँ जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्छ भने पनि तराईमा जुन पाँच नम्बर प्रदेश विभाजन गरियो त्यसमा त ठुलो जनसङ्ख्यामा जनताहरू सडकमा उत्रिसके, जब सरकारले 14 गते संविधान संशोधन प्रस्ताव पेश गर्यो त्यस लगत्तेदेखि आन्दोलन घोषणा भएर जिल्ला जिल्ला लगभग ठप्प छ, जनताको तहमा पनि त त्यो कुरो तपाईँले बुझाउन नसकेको वा त्यो कुरालाई पनि अब छिचो लिएर जाने त्यसलाई बाइपास गरेर जाने अवस्था त छैन नि।
मैले अघि नै भने लगभग एक डेढ वर्ष जति हुन लागिसक्यो हामी अब पाँच नम्बर प्रदेशमा पऱ्यौँ भनेर एउटा एक किसिमको माइन्ड जनताले सेट गरेर वास्तवमा यो चाहिँ विरोध आएकै छ। तर मलाई के लाग्छ भनेर भन्दा जनताले त फेरि गाइड गर्नु पऱ्यो नि, सही कुरा भन्नु पऱ्यो नि, लैजानु पऱ्यो नि। नेतृत्व भनेर भनेको के हो त भन्दा चाहिँ के हो मुख्य कुरा के हो, कहिले कहिले कसैले चाहिँ त्याग गर्नुपर्ने हुन्छ, कहिले कहिले कसैले चाहिँ सम्झौता गर्नुपर्ने हुन्छ, चाहिँ समग्र देशलाई चाहिँ अगाडि बढाउनको लागि वास्तवमा कहीँ विषयवस्तुहरू चाहिँ आफूले भनेकै जस्तो त नहुन पनि सक्छ, यो कुरा हामीले बुझाउनु पर्ने हुन्छ। बुझाउने क्रममा सरकार लागि पनि रहेछ, वास्तवमा लाग्दिन लागेको भन्ने पनि विषयवस्तु होइन, फेरि जनतालाई आफैलाई भित्रै जो कुराहरू लागेका छन् त्यसलाई त चाहिँ आउन दिनुपर्छ नि, यो त प्रजातान्त्रिक व्यवस्था हो। यसो भएको कारणले गर्दा जनतालाई आफूलाई लागेका विषयवस्तुहरू अहिमतहरू सडकमा पनि राख्न दिनुपर्छ भन्ने अर्थमा नै वास्तवमा सरकारले यसलाई लिएको छ। तर समस्याको समाधान पनि गरेर जानु पऱ्यो नि, खै त विकल्प के गरेर हुन्छ त निर्वाचन, अनि विकल्प दिनु परेन, खालि पाँच नम्बर प्रदेशलाई केही गर्नु हुँदैन मात्रै भनेर हुन्छ त, के हो त विकल्प, अनि लैजाने कसरी त, अनि फेरि चाहिँ हिजोकै अवस्था फेरि आन्दोलन, अनि फेरि चाहिँ पुरै अवस्था फर्काउने हो त। अब
तिनको जनताले अस्वीकार गरिसकेपछि त अनि तपाईँहरूले मात्र बल जफ्ती मात्र अगाडि बढ्न त सकिन्न।
होइन, मैले चाहिँ अघि नै पनि भने कि हामीले छलफल गर्नुपर्छ, हामीले यो समस्यालाई हल गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, निर्वाचन गर्नुपर्छ, निर्वाचनमा सबैलाई समेटेर लैजानुपर्ने हुन्छ, त्यसो गरेर लैजानको लागि विकल्प सहित दिनु पऱ्यो नि, खालि यो मेरो विषयवस्तु चाहिँ हुँदैन हुँदैन मात्रै भनेर त हुँदैन नि, के हो त उसो भए विकल्प, जस्तो आयो नि अहिलेको सरकारले त विकल्पका विषयवस्तु पनि ल्याउनु त अरू धेरै कुरा आएछ नि, मधेस केन्द्रित दलहरूले चाहिँ नमानेको कुरा त उहाँहरू त अरूहरू पनि कुरा भन्नुभएको छ नि, अहिले अरूहरू सम्भव छैन, अहिले यतिसम्म हामी गर्न सक्छौँ, विषयवस्तु त यसरी हो, संशोधन आएको त यसरी हो, अब जसको लागि भनेर संशोधन राखिया छ अब उसले संशोधन चाहिँ अब हामीलाई चाहिँ चाहिँदैन भन्यो भने त के गर्ने भन्ने, अब नयाँ विषयवस्तु आउला, तर हामीलाई
देख्यो नि उहाँले विज्ञप्ति निकालेर यो संशोधन हाम्रो मान्ने छैन भनिसकेपछि सरकारले अब के फिर्ता लिन्छ त, विपक्षीले अवरोध गरेको
किन भने नयाँ स्थिति त सायद सिर्जना हुन्छ, तर उहाँहरूसँग छलफल पनि भइरहेकै छ, सामान्य प्रधानमन्त्रीजीले बारम्बार यो विषयवस्तु उठाइरहनु भएको छ, किन हामी त के अरे चाहिँ निर्वाचनमा त जानैपर्छ, निर्वाचन जानको लागि अब के गर्ने, जसको लागि भनेर यो चाहिँ संविधान संशोधन गर्यो है त्यसले चाहिँ हामीलाई यो संशोधन पनि कहाँ चाहिँदैन भनेर भन्ने हो भने चाहिँ परिस्थिति त नयाँ सिर्जना हुन्छ, नयाँ परिस्थिति सिर्जना भएपछि कता जाने के गर्ने कसरी गर्ने भन्ने कुरा त अब हामीले गर्नै पर्ने हुन्छ। तर मलाई फेरि के लाग्छ भनेर भन्दा समस्याको हल के त, समस्याको हल भनेको त संविधान कार्यान्वयन गर्ने हो नि, संविधान चाहिँ कार्यान्वयन गर्नको लागि त निर्वाचन आवश्यक छ नि, निर्वाचनमा त हामी जानुपर्ने हुन्छ नि, निर्वाचन जानको लागि र सबैलाई सँगै लिएर हिँड्नको लागि त समस्या त हल गर्नुपर्छ नि, यस कारण एको आफ्नै कुरा मात्रै राखेर त हुँदैन फेरि, यस कारणले अहिलेको सरकार सामान्य प्रधानमन्त्रीज्यूले यी सबैलाई एकै ठाउँमा लिएर हिँड्ने जो प्रयत्न गर्नुभएको छ यो सही छ।
जस्तै यो पाँच नम्बर प्रदेशमा अलिकति केन्द्रित रहँ, हामी चुनावको विषयमा पछिल्लो पार्टमा कुरा गर्छौँ, पाँच नम्बर प्रदेशलाई रोल्पालाको केन्द्र चाहिँ अब पोखरा हुने गरी चाहिँ पहाडीजीलाई छुट्याएर यता लिएर आइयो, जस्तै सङ्घीयताको स्वरूप भनेको हिजो तपाईँहरू माओवादी जनयुद्धमा हुँदाखेरि चाहिँ रोल्पालाई राजधानी बनाउँछु भनेर पनि तपाईँहरूले भन्ने गर्नुहुन्थ्यो, जुन विकट थियो त्यसलाई झन् विकट पो भयो त।
म हाम्रा मिडियाका साथीहरूलाई विनम्रताका साथ के आग्रह गर्दछु भनेर भन्दा देशलाई अहिले एकै ठाउँमा ल्याउने समस्याको हल गर्नेतिर लैजाने भन्दा पनि अलिकति चाहिँ विषयवस्तुलाई अर्कैतिर मोड्ने काम भएको छ, म यसो नगर्न विनम्रता साथ आग्रह गर्दछु। हामीले त हिजो भनेको थियौँ नि 14 प्रदेश आवश्यक पर्ने हुन्छ, हिजो त हामीले भन्यौँ नि त्यो माग त उठा उठाइ गऱ्यौँ नि संविधान सभामा, भने गरेका थियौँ नि त हामीले त चाहिँ हिजो चाहिँ किराँत भन्यौँ, लिम्बुवान भन्यौँ, कोचिला भन्यौँ, मगरात भन्यौँ, थारुवान भन्यौँ, चाहिँ तमुवान भन्यौँ, त्यो त भएन नि, अहिले आएन नि, आखिरमा त्यति प्रदेश त भएन, त्यति प्रदेश नभइसकेपछि त के भयो त भनेर भन्दा थोरै प्रदेश भयो, सातवटा प्रदेश भयो, त्यसपछि संयुक्त प्रदेशको विषयवस्तु आएको छ होइन, हामीले भन्यौँ तमुवान र मगरात दुईवटा एकै ठाउँमा मिलेर संयुक्त प्रदेश पनि हुनसक्छ हुनसक्छ भनेर भन्यौँ नि त। अहिले एक नम्बर प्रदेशमा हामीले हिजो भनेको चाहिँ लिम्बुवान, हामीले भनेको कोचिला, हामीले भनेको किराँत, तिनवटा मिलेर संयुक्त प्रदेश पनि त भएको छ। देशलाई एकै ठाउँमा लैजानको लागि यो त भयो नि त, लैजाने कुराकानी भयो। जहाँसम्म चाहिँ हिजोकै स्थितिमा, हिजोको चाहिँ स्थितिमा यो विषयवस्तु पनि नराखिएको कुरा होइन। अब अहिले परिवेश अर्को आयो, अब चाहिँ हिजो हामीले भनेको जस्ता किसिमका चाहिँ प्रदेश पनि भएनन्, प्रदेश चाहिँ थोरै भए, थोरै भएको बेलामा अब राजधानी कहाँ बनाउने भन्ने पनि विषयवस्तु भयो। अहिले त राजधानी कहाँ भने त्यो टुङ्गिया पनि छैन नि, किनभने संविधानमा स्पष्ट उल्लेखै के गरेको छ त भनेर भन्दा निर्वाचन हुनेछ, प्रतिनिधि सभाको निर्वाचन भइसकेपछि प्रतिनिधि सभाले आफ्नो निर्वाचित चाहिँ जो सभा बस्छ, प्रतिनिधि सभा बस्छ, के अरे प्रदेश सभा बस्छ, त्यो प्रदेश सभाले निर्णय गर्नेछ राजधानी कहाँ हुन्छ भन्ने कुरा त्यो बाँकी छँदैछ। अब अहिले नै एकदमै चाहिँ बडो चाहिँ मान्छेहरूलाई उत्तेजनात्मक रूपमा
माओवादीले
रोल्पालाई चाहिँ माओवादीले बिर्स्यो, किन बिर्सिनु रोल्पालाई माओवादीले, कसरी कसरी बिर्सिन सक्छ ती 10,000 शहीदलाई माओवादीले कसरी बिर्सिन सक्छ, कसरी आयो गणतन्त्र, कसरी आयो लोकतन्त्र, कसरी आयो संघीयता, कसरी आयो धर्मनिरपेक्षता, कसरी आयो समानुपातिक समावेशिताको विषयवस्तु। माओवादीले त्यतिखेर त्यसरी नलडेर जनयुद्ध नलडेको भए, जनयुद्धको जगमा जनआन्दोलन नभएको भए हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नागरिक हुन पाउँथ्यौँ, त्यो विषयवस्तु सही होइन। यस कारण त्यो एकदम चाहिँ त्यहाँका जनता महान छन्, त्यहाँ सबभन्दा ठुलो सङ्ख्यामा शहादत भएका छन्, यस कारण त्यसको त सम्मान त गर्नै पर्छ, नेपाली जनताले त्यसलाई गर्नै पर्ने हुन्छ। माओवादीले त त्यसो झन् गर्दै गर्दैन, कुनै पनि हातमा गर्दैन। यस कारण अहिले जसरी माओवादीले एकदम रोल्पालाई पछाडि पार्यो, एकदम छोडिदियो भनेर जसरी भन्न खोजिया छ, यो उत्तेजनात्मक भनाइ मात्रै हो। हाम्रो पार्टी, हाम्रो चाहिँ पार्टीका आदरणीय अध्यक्ष, नेपालका वर्तमान प्रधानमन्त्री सम्मान्य प्रचण्ड, यो कसैले पनि यो विषयवस्तु कल्पना गरेको विषयवस्तु होइन। अब कहाँ हुन्छ भोलि भन्ने पनि बाँकी छ, हुनसक्छ त्यो पोखरा पनि हुनसक्छ अथवा अर्को ठाउँ पनि हुनसक्ला, त्यो भोलिको विषयवस्तु भयो। अब अहिले नै त्यहाँबाट चाहिँ टाढा भयो भनेर मात्रै होइन, त्यति मात्रै कुरा होइन नि, यहाँ त क्लस्टरको पनि कुरा छ नि, पहिचानको पनि त कुरा छ। मगरातको चाहिँ एउटै पहिचान भन्दा कहाँ कहाँ बिग्रिन्छ, किन बिग्रिन्छ, पहिचान भएर भन्ने जनजातिहरूको पनि त लिनु पर्दैन र उनीहरूको पनि त मत लिनु पर्दैन र। यस कारणले यो विषयवस्तुलाई अलिकति प्रचारात्मक रूपमा विषयवस्तुलाई चाहिँ ठिक ढङ्गले सम्प्रेषण नगर्नाले पनि कयौँ विषयवस्तु हजिलो भएको छ।
जस्तै यो सीमाङ्कनको हेरफेर गर्न चाहिँ प्रदेश सभाको पनि स्वीकृति चाहिन्छ भनेर संविधानको धारा 274 उल्लेख छ, त्यो कुरालाई प्रमुख प्रतिपक्षी र केही वकिलहरूले चाहिँ अदालतसम्म पनि उठाइसकेका छन्। यो विषयलाई हामीले संशोधन प्रस्ताव दर्ता गर्दाखेरि चाहिँ अध्ययन गरेका थियौँ कि हामीले नजरअन्दाज होइन यो विषय जान सकिन्छ भनेर आएको?
होइन, यो चाहिँ केही संविधान अध्ययनै नगरिकन, कानुन अध्ययनै नगरिकन, केही नगरिकन त सरकारले किन प्रस्ताव राख्थ्यो र, यो राम्रो गरेकै विषयवस्तु भइहाल्यो, अदालतका आफ्ना व्याख्या पनि भइहाले। हामी संघीयतामा पहिलोचोटि जाँदैछौँ, संविधान चाहिँ के अरे कारण हामी गर्न खोज्दैछौँ, यस कारणले त्यो गर्न खोज्दै भएका जुन विषयवस्तुहरू छन् त्यहाँ के पुगे छैनन्, कहाँ पुगे छैनन्, त्यसलाई खोजी तलासी पनि हुँदै जाने कुराकानी गर्ला। तर मूल विषयवस्तु भनेको अहिले के हो भने यो संविधान कार्यान्वयन गर्ने कुरा हो, मूल विषयवस्तु भनेर भनौँ निर्वाचन गर्ने कुरा हो, निर्वाचनमा लैजानको लागि सबै देशलाई सँगै हिँडाउने पनि कुरा हो, सबैलाई नलिकन एकथार छोडेर हामी अगाडि बढ्या बढ्या गऱ्यौँ भनेदेखि के हामी सही गर्छौँ त। त्यसले गर्दाखेरिमा ठुलो चाहिँ सङ्ख्यामा रहेका चाहिँ मधेसीहरू, थारूहरू, जनजातिहरू, ती जम्मैलाई छोड्दै तिमीहरूले चाहिँ जे जे भनेको छ त्यो चाहिँ हुँदैन भन्दै भन्दै एक ओर मात्रै अगाडि हिँडेर हामी कहाँ पुग्छौँ, अलिक दिनमा त फेरि अर्कोले छोडिदिन्छ, अर्कोले छोडिदिन्छ, अनि राष्ट्रिय एकता बलियो हुन्छ त। यस कारण राष्ट्रिय एकता बलियो हुँदैन त्यसरी। यस कारण सबैलाई लिएर हिँड्नलाई केही बाध्यताहरू छन्, केही सम्झौताहरू गर्नुपर्ने छ, केही अहिले विषयवस्तुहरू छन्। हाम्रो संविधान फेरि परिवर्तनशील संविधान हो, यही मात्रै संशोधन लास्ट पनि होइन, अरू नपुग्यो भने त फेरि गर्दै जाउँला नि त, अरूहरू पनि कुरा गर्दै गर्दै अगाडि बढ्न सकिन्छ। अनि मुख्य कुरा भनेर भनेको अहिले के हो भने स्थानीय तहको निर्वाचन गर्ने विषयवस्तु हो, पुनर्संरचना आयोग बनाएको छ, त्यसले आफ्नो रिपोर्ट दिन लागिरहेछ, अनि यही बेलामा सबैलाई केन्द्रित गरेर लिएर हिँड्ने कुरा मुख्य भएको कारणले गर्दा नै यो सम्बोधन संशोधन।
अलिकति तपाईँलाई यो प्रस्तावको चाहिँ विरोध गर्नेहरूले चाहिँ भारतीय स्वार्थमा आयो भन्यो, संविधान गत वर्ष संविधान जारी गर्दा चाहिँ नोटेड भनेको हामीले चाहिँ थाहा पायौँ भनेको भारतले संविधान संशोधन प्रस्ताव दर्ता गर्दा चाहिँ महत्त्वपूर्ण कदम भनेर चाहिँ स्वागत गर्यो, र केही दिन यता भारतीय राजदूतको जुन खालको सक्रियता पनि एकदम नमिठो ढङ्गले अनावश्यक ढङ्गले चाहिँ देखिएको छ,
अब पहिले त यो संशोधन नेपालको सरकारले दर्ता गरे हो। यो संशोधन नेपालमा भएका राजनीतिक पार्टीहरूसँग छलफल गरेर चाहिँ दर्ता गरे हो। यस कारणले यसलाई अरूले कहीँ के गरे भनेर जुन विषयवस्तु आएको छ यसमा कुनै तुक छैन। म पहिलो कुरा चाहिँ यो एकदम स्पष्ट बनाउन चाहन्छु। दोस्रो विषयवस्तु हाम्रो चाहिँ देशको संविधान कस्तो हुनुपर्छ, त्यहाँ कसरी संशोधन गर्नुपर्छ, के गरेर चाहिँ नेपाली जनता सबैलाई एकीकृत गर्न सकिन्छ भन्ने कुरा नेपालका राजनीतिक दलहरू बसेर टुङ्ग्याउने कुरा हो। यस कारणले अहिले जुन किसिमको कुराकानी भइरहेको छ यसमा कुनै म तुक देख्दैन। मैले अघि नै पनि भने तपाईँलाई चाहिँ भनिसकेँ, हिजो त्यही पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरू सहित राखेर बनाउनुपर्छ भनेर सही गरेर दिँदा त्यो चाहिँ नेपालले दिएको हुने, त्यो चाहिँ राष्ट्रवादी नै हुने, त्यो चाहिँ सही हुने। अहिले त्यही कुरो यो सरकारले भन्दाखेरिमा चाहिँ त्यो राष्ट्रवादी कसरी हुन्छ, कहाँ आउँछ यो, कसले भन्छ यो यो विषयवस्तु? यस कारणले यस्तो किसिमको विषयवस्तु के हो भने त भन्दा चाहिँ आफ्नो सीमित स्वार्थ सिद्ध चाहिँ गर्नको लागि कोही मान्छे चाहिँ लाग्या होलान् है, हामी यतातिर लाग्नु हुँदैन जस्तो लाग्छ। हामीले के हुनुपर्छ भने समग्र देशलाई चाहिँ एकीकृत गरेर अगाडि बढाउनुपर्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बल दिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्ताव दर्ता भएपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छौं। संशोधन प्रस्तावको विरोधमा एमाले सहित दलले सड़क र संसदमा चर्काएको आन्दोलन र स्थानीय चुनावबारे कुराकानी गरिरहेका छौं। स्थानीय विकास मन्त्री हितराज पाण्डेसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बद्दिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनैतिक घटनाक्रमबारे छलफल गरिरहेका छौं। कार्यक्रममा हुनुहुन्छ स्थानीय विकास मन्त्री हितराज पाण्डे।
चुनावको विषयमा केन्द्रित रहेर कुरा गरौं। पटक पटक यो संविधान संशोधन प्रस्ताव चाहिँ चुनावसँग जोडेर आएको, चुनाव चाहिँ हाम्रो उद्देश्य हो भनेर चाहिँ भनिरहनु भएको छ। अब सरकारले चुनावको मिति घोषणा गर्न तयारी गरे हो?
अब पहिले त सरकारले के भनिरहेको छ भने अस्ति पनि सम्मान्य प्रधानमन्त्रीज्यूले यो पुनर्संरचना आयोगका अध्यक्ष बालनन्द पौडेलजीलाई र यो सम्बन्धित मन्त्रालय भएको कारणले गर्दा मलाई पनि सँगै बोलाउनु भएको थियो र उहाँले के छ स्थिति, कसरी चाहिँ अगाडि बढिरहनु भएको छ भनेर चाहिँ उहाँले प्रश्न गर्नुभएको थियो। त्यसो गर्दा आयोगको अध्यक्षले के भन्नुभएको थियो भने हामी लगभग अब पुनर्संरचनाको चाहिँ काम पुरा गर्न लागिरहेका छौँ, अब हामी चाहिँ आयोगको तर्फबाट पुनर्संरचनाको रिपोर्ट हामी सरकारलाई दिन तयारी छौँ भनेर भनिसकेपछि सम्मान्य प्रधानमन्त्रीजीले उसो भए अब हामी राजनीतिक दलमा पनि अलिकति छलफल गर्छौँ, कुराकानी यहाँ टुङ्ग्याउँछौँ, त्यसपछि हामी संशोधन चाहिँ दर्ता गरेर अब हामी निर्वाचनको मिति घोषणा गरेर समग्र देशलाई निर्वाचनतर्फ लैजान्छौँ। अब यही काम चाहिँ अहिलेको आवश्यकता ओ यो देशले अहिले माग गरेको विषयवस्तु पनि यही हो भनेर चाहिँ स्पष्ट भन्नुभएको छ। सरकार पनि के गरिरहेको छ भने त्यसैका तयारीमा अरू सबै विषयवस्तु लगाइरहेछ। जहाँसम्म तपाईँ हाम्रो मन्त्रालयको कुरा गर्नुहुन्छ भने सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालय अहिले यो पुनर्संरचनाको कामलाई नै मुख्य जोड दिएर चाहिँ आफ्नो समग्र गतिविधि भनेको छ। म केही तथ्यहरू तपाईँलाई राख्न चाहन्छु। कार्तिकको 5 गते आयोगले चाहिँ रिपोर्ट गरे जिल्लाहरूलाई कि कार्तिकको 20 गते भित्रमा तपाईँ सबै रिपोर्टहरू केन्द्रित गर्नुहोस् भनेर। यो मन्त्रालयले के भन्यो भने योभन्दा अगाडिपट्टि चाहिँ कतिपय स्थानीय विकास अधिकारीहरूलाई चाहिँ सरुवा गरिरहेको थियो, त्यसलाई रोक्यो यो मन्त्रालयले। तपाईँहरू आफ्नो आयोगको काम पुरा नगरिकन चाहिँ रमाना नलिनुहोस् भनेर चाहिँ रोक्ने पनि काम गर्यो। र यति मात्रै होइन कि त्यो बेलामा चाडबाडहरू पढाएको थियो, चाहिँ तिहार पढाएको थियो, चाहिँ छड पढाएको थियो, नेपाल सम्मत पढाएको थियो, यी सबै बेलामा पनि तपाईँहरू चाहिँ आफ्नो कामलाई अगाडि बढाउनुहोस् है, यो देशलाई आवश्यक परेको बेलामा हामीले विदा मात्रै भन्नु हुँदैन भनेर भन्यो। र त्यसैको आधारमा चाहिँ के गरियो भन्दा कामलाई अगाडि बढाइयो र आयोगले यति छोटो समयमा पनि हामीले दियो। मैले त अझ यो मन्त्रालयको तर्फबाट त चाहिँ मन्त्रीको हैसियतले केसम्म पनि भने भने ढिलढाल कसैले गरिहाल्यो भने यदि भएन भनेर भनेदेखि त म त अब कारवाही गर्नलाई पनि तयार छु। यसो पनि कुराकानी गरेर अनि निरन्तर मैले त हाम्रो मन्त्रालयमा भएका सातजना सहसचिवहरूलाई सातवटा प्रदेशको एक एक चाहिँ सहसचिवलाई एउटा प्रदेशको जिम्मा दिएर तपाईँहरूले आफ्नो चाहिँ जिम्मामा रहेका प्रदेशहरूका स्थानीय विकास अधिकारीहरूलाई फोन गर्नुहोस्, त्यसपछि रिपोर्ट लिनुहोस् दिनदिनै कति भयो काम, कहाँ पुग्यो, किन भएन, के भएर भएन, यी सबै गर्दै ठुलो चाहिँ जोडका साथ हामीले यो विषयवस्तुलाई टुङ्ग्यायौँ। मलाई लाग्छ सबै चाहिँ स्थानीय विकास अधिकारीहरूले आयोगमा चाहिँ पठाए। यो कुरा अस्ति सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पनि आयोगको चाहिँ अध्यक्षले यो कुरा राख्नुभयो, यदि मन्त्रालय यति इनिसिएसन नलिदिएको भए, यति चाहिँ ताकिता नगरिदिएको भए, यति चासो नराखिदिएको भए हुँदै यो काम यति थोरै समय
स्थानीय यो एक खालको चाहिँ दुविधा जस्तो पनि देखिन्थ्यो, स्थानीय निकायको चुनाव गर्ने कि स्थानीय तहको चुनाव गर्ने भन्ने। भनेपछि अब हामी सरकार चाहिँ स्थानीय तहको चुनाव गर्न
एकदम एकदम यो सरकार हाम्रो मन्त्रालय स्थानीय तहको निर्वाचन गर्ने भनेर लागिरहेको छ, यतिसम्म कि यसले त आफ्ना सबै चाहिँ तयारी पनि गरिरहेको छ। आयोगले रिपोर्ट दियो, त्यस आयोगले रिपोर्ट दिएर नेपाल सरकारले त्यसलाई जब चाहिँ ग्रहण गर्छ त्यसपछि त्यसको भोलिपल्टदेखि के हुने, अब हामीले त गाउँपालिका बनाउनु पर्ने हुन्छ, गाउँपालिका कसरी चलाउने त, अनि त्यसपछि नगरपालिकाको वडाहरू कसरी चलाउने, नगरपालिका कसरी चलाउने भन्ने बारेमा पनि हामीले त आवश्यक पर्ने सबै कागजातहरू, सबै विधेयकहरू, संक्रमणकालीन व्यवस्थाको आवश्यक चाहिँ मसौदा पनि तयार बनाइसकेका छौँ। यति मात्रै होइन कि हामीले त चाहिँ यो विधेयकको जो मसौदाहरू छ अहिले छलफलको लागि भने विभिन्न मन्त्रालयहरूमा पठाइ पनि सकेका छौँ, यस कारण हामी आफ्नो काम चाहिँ तीव्रताका साथ लागेका छौँ। मलाई कुरा गर्नुहुन्छ भने यो मन्त्रालयमा आइसकेपछि मैले मुख्य काम यो पुनर्संरचना अनि त्यसपछि निर्वाचन र संविधान कार्यान्वयन नै अहिलेको यो मन्त्रालयको मुख्य काम हो, किनभने हाम्रो मन्त्रालय सङ्घीय मामला तथा स्थानीय विकास मन्त्रालय हो, सङ्घीय मामलाको काम भनेको अहिले चाहिँ महत्त्वपूर्ण काम हो। यस कारणले आयोगको काममा होस् अथवा चाहिँ संक्रमणकालका चाहिँ तयारी गरेर हामीले चाहिँ पुनर्संरचना गरिसकेपछिका गाउँपालिकालाई अगाडि बढाउने विषयवस्तुमा होस् वा नगरपालिकालाई अगाडि बढाउने विषयवस्तुमा होस् यसैको बारेमा हामी पुरै चाहिँ तयारीमा लागिरहेछौँ र यो तयारी तीव्रताका साथ
भनेपछि नागरिकले कहिलेसम्म थाहा पाउलान्? अब सरकारले चाहिँ जस्तै चैतको अन्तिम वा वैशाखको पहिलो हप्ता भनेर चाहिँ अस्ति चार दलको बैठकमा पनि प्रधानमन्त्रीले पेश गर्नुभयो, पछि सरकारले कहिलेको लागि चुनावको मिति घोषणा गर्दछ?
हामीले त एकदम भन्दछौँ यो सरकार बन्दादेखि नै यो सरकारले त के भन्दा छ भनेदेखि यो वर्ष अथवा 2073 हामीले चाहिँ स्थानीय तहको निर्वाचन गर्नुपर्छ। यो स्थानीय निकायको निर्वाचन होइन, गाविसको निर्वाचन होइन, अब हामीले गर्ने भनेको स्थानीय तहको निर्वाचन हो, गाउँपालिकाको निर्वाचन हो, नगरपालिकाको निर्वाचन हो। यस कारणले गाउँ कार्यपालिका बनाउनको लागि, नगर चाहिँ कार्यपालिका बनाउनको लागि हामीले निर्वाचन गर्ने हो। यसैले यसैका लागि चाहिँ हामी के गरिरहेछौँ भने तयारी गरिरहेका छौँ। मलाई लाग्छ अब राजनीतिक तहमा एक किसिमको छलफल पनि हुन्छ, निर्वाचनको विषयवस्तु भनेको ठ्याक्क सरकारले अब भयो भनिदिने मात्रै कुरा होइन, किनभने यसका लागि त सहमति त आवश्यक पर्ने हुन्छ नि त। फेरि निर्वाचनको तयारीको लागि सरकारले चाहिँ विभिन्न राजनीतिक दलहरूसँग कुरा पनि गरिरहेछ। तपाईँ सुनिरहनु भएको छ कि अस्ति सम्माननीय प्रधानमन्त्रीज्यूले अहिले चाहिँ नेपालमा भइरहेका प्रमुख चाहिँ राजनीतिक दलहरू चारवटा दल भनेर तपाईँको चाहिँ नेपाली कङ्ग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, त्यसपछि राप्रपालाई बोलाएर पनि अब यो बारेमा कुराकानी गर्नुभयो, किनभने चाहिँ सबै राजनीतिक दलहरूसँग एउटा छलफल गरेर मात्रै निर्वाचनको चाहिँ मिति घोषणा गर्नुपर्ने हुन्छ। सरकार यतातर्फ पनि लागिरहेछ, सरकारले निर्वाचन आयोगलाई पनि के भनिरहेछ भने तपाईँहरू चाहिँ अगाडि बढ्नुहोस् है, तपाईँहरू चाहिँ तयारीको आफ्नो सबै कामहरू गर्नुहोस्।
आयोगले त अब के प्रमुख आयुक्तले के भनिदिनु भएको छ भने सार्वजनिक मिडियाबाट चाहिँ चैतमा चुनाव गर्ने सम्भावना लगभग सकियो, सरकारले हामीलाई चाहिँ कानुन र एन कानुनहरू दिएन भनेर चाहिँ भनिरहनु भएको छ।
अब मैले त अघि नै पनि यो बारेमा कुराकानी गरिरहेको छु होइन, सरकारले चाहिँ निर्वाचन सम्बन्धी कानुनको लागि पनि गृह मन्त्रालयले चाहिँ त्यहाँ पेस गर्यो व्यवस्थापकीय संसदमा, त्यो चाहिँ अहिले समितिमा आइरहेको छ, त्यसलाई पारित गर्न दिनुपर्छ। अब प्रमुख प्रतिपक्षी दलले चाहिँ सदनै चलन नदिएर अनि त्यसपछि प्रतिपक्षी दलहरूले सदनै रोकेर जो समस्या ल्याइरहेका छन् अब त विषयवस्तु त्यहाँ जान्छ, निर्वाचन पनि चाहिँ गर्नुपर्छ भन्ने, संविधान पनि कार्यान्वयन गर्नुपर्छ भन्ने, संविधान कार्यान्वयन गर्नको लागि त चाहिँ संसद खोलेर त्यहाँको चाहिँ ऐन त पास गरिदिनु पऱ्यो नि, त्यसो भएपछि नै अनि बल्ल काम अगाडि जान्छ। यसपछि को त अब संविधान कार्यान्वयन गर्न नचाहने भन्ने कुरा पनि अब केही दिनमा चाहिँ खुल्छ होला।
भनेपछि तपाईँले यो एक खालको आरोप पनि लाग्छ कि संविधान संशोधन प्रस्तावको जुन विरोध छ त्यसलाई छलनलाई चुनावको कुरा गर्नुभयो, भन्ने कुरा छ तर सरकारले अहिलेसम्म चाहिँ जम्मा तीनवटा विधेयक मात्र संसदमा पुर्याएको छ जुन विधान राज्य व्यवस्था समितिमा छ बाँकी दुईवटा चुनाव जुन स्थानीय तहको चुनावको लागि आवश्यक पर्छ त्यो चाहिँ कहिलेसम्म पुर्याउला
होइन यो कस्तो कुरा भयो भने मैले नै यो मन्त्रालय आएपछि त छवटा आयोगको विधेयक त व्यवस्थापिका संसदमा पठाएर त्यसपछि त्यहाँ छलफल भएर सामाजिक न्याय तथा मानव अधिकार समितिमा ती कुराकानी भइरहेछन् अनि त्यसपछि निर्वाचन सम्बन्धी दल सम्बन्धी विधेयकहरू पनि त्यहाँ प्रस्तुत भएर चाहिँ समितिमा छलफलमा छन् यस कारणले यो सरकारले विधेयक प्रस्तुत नगरेको त्यहाँ जान नचाहेको भन्ने जुन विषयवस्तु छ यो कसरी भन्न मिल्छ जबकि यो सरकार बनेकै दिनदेखि यो संयुक्त सरकार हो भनेकै दिनदेखि यो सरकारको मुख्य काम भनेको चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने हो भनेर भनेको भनै छ अहिले मात्रै आएर निर्वाचन कुरा गरे हो र यो सरकारले हामी सरकार बनेको दिनदेखि नै यो सरकारको मुख्य काम भनेको के हो त भन्दा संविधान कार्यान्वयन गर्नु संविधान कार्यान्वयनको मुख्य विषयवस्तु के हो त भन्दा स्थानीय तहको निर्वाचन चाहिँ चैतभित्र सम्पन्न गर्नु यो उतिखेरदेखि यो चाहिँ 20 गतेदेखि तपाईँको साउनको 20 गतेदेखि चाहिँ शपथ ग्रहण गरे दिनदेखि यही कुरा भने भनै छ अहिले चाहिँ छल्नको लागि निर्वाचन यो कोही तुक छ यस्तो विषयवस्तुमा यस्तो कुरा चाहिँ भनेर त मलाई लाग्छ यो त हास्यास्पद हुन्छ जस्तो लाग्छ
भनेपछि सरकार अब चुनाव घोषणा गरेर अगाडि बढ्छ
एकदमै एकदमै सरकार संविधान कार्यान्वयनको लागि निर्वाचन नगरिकन हुँदैन र त्यसको लागि एकदम चाहिँ दृढताका साथ अगाडि बढिरहेको छ अब यी सबै समस्याहरूलाई चाहिँ हल गरेर मात्रै निर्वाचन अगाडि बढाउनुपर्छ भनेर सरकार राजनीतिक दलहरूसँग छलफल पनि गरिरहेछ
जस्तै यो तिनवटा कुरा के जस्तै चुनावको कुरा पनि नगरी भएको छैन यता महाभियोगको कुरो पनि छ र यो संविधान संशोधनको प्रस्ताव पनि सरकारले ल्याइसकेका छ यो तिनवटै कुरामा ठुला दलहरूबीच प्याकेजमा सहमति भएर अगाडि बढ्ने सम्भावना चाहिँ कतिको छ
अब मलाई लाग्छ राजनीतिमा सम्भावना नहुने भन्ने त विषयवस्तु नै हुँदैन
है है
होइन सम्भावना नहुने भन्ने त विषयवस्तु नै हुँदैन किनभने हामीले कयौँ कुराहरू असम्भव असम्भव देखिरहन्छौँ तर त्यो ठ्याक्कै सम्भव हुन्छ संविधान घोषणा हुने बेलामा पनि हुँदैन क्यारे हुँदैन क्यारे हुँदैन क्यारे भन्ने नै बाध्य अझ कतिपय बेलामा त अब यो अहिले नगर भनेर चाहिँ आएको थियो भन्ने पनि व्यापक चर्चा भएकै थियो तर संविधान घोषणा भएरै छाड्यो यस कारणले कयौँ विषयवस्तु हुँदैनन् भन्दा भन्दै पनि नेपालमा अगाडि बढेकै छन् यस कारणले सम्भावना छैन भनेर भन्ने त विषयवस्तु होइन तर मुख्य विषयवस्तु भनेको फेरि के हो भने नेपालका राजनीतिक दलहरू एक आपसमा सहमति गरेर अनि त्यसपछि राष्ट्रको समस्या नेपालले नै हल गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ अवश्य लाग्नेछन् र यी सबै समस्याहरू सहमतिका माध्यमबाट नै हल गरेर अगाडि बढ्नेछन् अब यो चाहिँ अपेक्षा म मन्त्रीको हैसियतले सरकारको तर्फबाट चाहिँ गरिरहेको छु
उहाँ हुनुहुन्थ्यो स्थानीय विकास मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे आजको कार्यक्रममा हामीले एमाले र मधेस केन्द्रित दलले नै विरोध गर्दा गर्दै संविधान संशोधन प्रस्ताव किन ल्याइयो के अब प्रस्ताव फिर्ता हुने सम्भावना छ र स्थानीय तहको चुनावबारे छलफल गर्यौं मन्त्री पाण्डेसँग गरिएको कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बद्र नेपालको आजको समय सकिने लागेको छ कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु नमस्कार